यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। प्रहरीद्वारा काठमाडौँको टोखाबाट 25 करोड़ 22 लाख भन्दा बढ़ी अवैध विदेशी मुद्रा बरामद। पर्सीदेखि शुरू हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई को तयारी पूरा। खोटाङको विभिन्न सामुदायिक वनमा लागेको डढेलो, गाउँ पस्दा एक विद्यालय सहित 9 वटा घर गोठ जलेर नष्ट। उदयपुरको कल्याण चोकमा आगलागी हुँदा 3 घर जलेर नष्ट। इजरायलले गाजा क्षेत्रमा गरेको हवाई आक्रमणमा 400 भन्दा बढ़ीको मृत्यु। र प्रधानमन्त्री कप पुरूष एक दिवसीय क्रिकेटमा बागमती र कर्णाली प्रदेश विजयी। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले राजधानीबाट करिब 25 करोड़ 22 लाख 45 हजार बराबरको विदेशी मुद्रा बरामद गरेको छ। ठूलो परिमाणमा अमेरिकी डलर सहितका विदेशी मुद्रा राजस्व छली गरी ओसार पसार तथा कारोबार गरेको सूचनाका आधारमा कार्यालयबाट खटिएको टोलीले सोमबार बेलुका टोखा नगरपालिका स्थित झोरबाट रकम बरामद गरेको हो। मालवाहक ट्रकको चालक बस्ने ठाउँमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको अवस्थामा सवारी चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका 43 वर्षीय कुसाङ लामा सहित पक्राउ गरिएको आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिनुभयो। बरामद गरिएका विदेशी मुद्रा सहित निजलाई विदेशी विनिमय नियमित गर्ने ऐन 2019 बमोजिमको कसुरमा थप अनुसन्धान र कार्यवाहीका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। उदयपुरको चौदण्डीगढ़ी नगरपालिका वडा नम्बर 7 स्थित कल्याण चोकमा भीषण आगलागी हुँदा करोड़ौंको क्षति भएको छ। स्थानीय शरण राईको घरमा विद्युत सर्ट भई आगलागी हुँदा 3 घर जलेर नष्ट भएको हो। आज दिउँसो 2 बजेतिर अचानक विद्युत सर्ट भएर शरण राईको घरबाट शुरू भएको आगोले स्थानीय कालुमान राई र सर्वधन राईको समेत घर पूर्ण रूपले जलेर नष्ट भएको हो। दिउँसो विद्युत सर्ट भएर शुरू भएको आगोले 3 घर पूर्ण रूपले जलेर नष्ट भएका थिए भने अन्य घरमा समेत आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ। यसैगरी खोटाङको हलेसी तुवाचुङ नगरपालिका 2 डिगुवाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो, गाउँ पस्दा एक विद्यालय र 9 वटा घरगोठ जलेर नष्ट भएको छ। डढेलो गाउँ पस्दा स्थानीय बालकन्या आधारभूत विद्यालयको 2 कोठे भवनका साथै 9 वटा घर तथा गोठ जलेर नष्ट भएको हो। प्रधानमन्त्री एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा प्रतिष्ठानको 9 सभा सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको बैठकमा प्रतिष्ठानको चालू आर्थिक वर्षको बजेट र कार्यक्रम स्वीकृत भएको छ भने गत आर्थिक वर्षको महालेखा परीक्षकको प्रतिवेदनबारे जानकारी गराइदै त्यसमा रहेका सुधार्नुपर्ने पक्षहरूमा ध्यान दिन जोड़ दिइएको छ। बैठकमा प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षाका साथै पोखरा र त्यस क्षेत्रका सर्वसाधारणको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सहकुलपति प्रदीप पौडेल सहभागी बैठकमा प्रतिष्ठानका उपकुलपति डा डुक बहादुर छेत्रीले प्रतिष्ठानबाट कार्यकालमा भएका प्रागिक व्यवस्थापकीय र स्वास्थ्य सेवाका क्षेत्रमा भएका प्रगतिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र भारतीय विदेश मन्त्री डा एस जयशंकर बीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ। भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित रायसिना डायलग कार्यक्रममा सहभागिताका लागि नयाँ दिल्लीमा रहनुभएकी मन्त्री डा देउवा र भारतीय विदेश मन्त्री डा जयशंकर बीच आज भेटवार्ता भएको हो। भेटका क्रममा उहाँहरूबीच नेपाल भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देश बीचका साझा चासो र आपसी हितका साथै पारस्परिक लाभका विभिन्न विषयमा कुराकानी भएको थियो। त्यस अवसरमा मन्त्री डा देउवाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको बताउनु भएको उहाँको सचिवालयले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सदस्यले समितिको काम प्रभावकारी र नतिजामुखी बनाइनुपर्नेमा जोड़ दिनुभएको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको बेरुजु फर्स्योट तथा सम्परीक्षण र उजुरीमाथिको छानबिन प्रभावकारी हुन नसकेको बताउनुभयो। बैठकमा उहाँहरूले डेडिकेटेड र ट्रंक लाइनको महसुल बकेउता विवाद चाँडो टुंग्याउनुपर्ने, पोखरा र भैरहवा विमानस्थलमा भएको भनिएको घोटालाको विषयमा लेखा समितिले अध्ययन र छानबिन गर्नुपर्ने, सिमेन्ट र डण्डीको मूल्य वृद्धि लगायतका बारेमा समितिले दिएका निर्देशन सम्बन्धित निकायबाट कार्यान्वयन नभएको बताउनुभयो। प्रतिनिधि सभा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले नेपालमा बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्बासी, अतिक्रमित तथा हदबन्दी छूट लिएको जग्गा लगायतका सम्बन्धमा नीतिगत सुधारका योजना बनाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ। समितिले गुठी किसानका समस्या समाधान गरी पीड़ित किसानका माग सम्बोधन गर्ने सम्बन्धमा सरकारवालाहरूसँग थप छलफल गरी कार्य सम्पादन गर्न भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ। बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि समयानुकूल कानून निर्माण गर्न मन्त्रालय लागिरहेको बताउनुभयो। प्रतिनिधि सभाको स्वास्थ्य शिक्षा तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल शुरू भएको छ। समितिको आज बसेको बैठकमा विधेयकको प्रस्तावनामाथि छलफल भएको हो। छलफलमा भाग लिँदै सांसदहरू चन्द्र भण्डारी, देवेन्द्र पौडेल, सुमन श्रेष्ठ, तोषिमा कार्की, दीपा शर्मा, सरिता भूषाल र ईश्वरी जीएम लगायतले प्रस्तावनाले विधेयकको सम्पूर्ण सार संक्षेपलाई समेट्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले अनिवार्य र निशुल्क शिक्षाको मर्मलाई विधेयकको प्रस्तावनाले समेट्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2080 आज छलफल भएको छ। समितिको आज बसेको बैठकमा भन्सार विभाग र मातहतका कार्यालयमा खटिने कर्मचारीलाई कार्यवाहीको विषय निजामती सेवा ऐन र भ्रष्टाचार निवारण ऐन लगायतका कानूनले समेट्ने भएकाले विधेयकमा राख्न आवश्यक नरहेको विषयमा छलफल भएको समिति सभापति सन्तोष चालिसेले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक 2081 सरकारवालासँग छलफल गरेको छ। समितिको आज बसेको बैठकमा दिगो पर्यटन विकासलाई ध्यानमा राखेर वातावरण मैत्री विकास गर्ने गरी अगाडि बढ़नुपर्नेमा सरकारवालाहरूले जोड़ दिनुभयो। विकास योजना बनाउँदा मापदण्डका आधारमा अनुसन्धान गरेर मात्रै गर्नुपर्ने र त्यसको प्रभावकारी अनुगमनमा जोड़ दिनुपर्ने सरकारवालाहरूले जोड़ दिनुभयो। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यस वर्षको एसईई परीक्षा पर्सि 7 गतेबाट शुरू हुँदैछ। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
परीक्षाका लागि प्रश्नपत्र, सिम्बल नम्बर, उत्तर पुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुर्याइसकिएको कक्षा 10 का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो।
परीक्षा सञ्चालन गर्नका लागि प्रश्नपत्रहरू सबै परीक्षा केन्द्रहरूमा पुगिसकेको अवस्था छ। प्रदेशले पनि आफूले केन्द्रमा बजेट पठाउने, उत्तर पुस्तिकाहरू जिल्ला र परीक्षा केन्द्रसम्म पुर्याउने लगायतका तयारीहरू सबै पूरा गर्नुभएको अवस्था छ। जिल्लाहरूले अहिले सबै केन्द्राध्यक्षहरूलाई भेट सक्नुभएको छ। देशभित्र र बाहिर जापानको पनि हामीले उत्तर पुस्तिका पठाउने, केन्द्राध्यक्ष नियुक्ति गर्ने, केन्द्र हटाउने काम चाहिँ गरिसकेका छौँ।
यस वर्षको एसईई परीक्षामा 5,14,071 विद्यार्थी सहभागी हुँदैछन्, जसमध्ये बाल सुधार गृह, कारागारका साथै किर्तिपुर स्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि 4 एचआईभी संक्रमित विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। परीक्षाका लागि देशभर 2,079 परीक्षा केन्द्र निर्धारण गरिएको छ भने नेपाल बाहिर जापानमा पनि एउटा परीक्षा केन्द्र तोकिएको छ। परीक्षा नियन्त्रक पौडेलका अनुसार भक्तपुरको बाल सुधार गृह र केन्द्रीय कारागारका साथै दैलेखको एउटा कारागारमा पनि परीक्षा केन्द्र तोकिएको छ।
नेपालभित्र 2079 परीक्षा केन्द्रहरू छन् भने नेपाल बाहिर जापानमा एउटा परीक्षा केन्द्र छ, त्यसैले 2080 परीक्षा केन्द्रहरू कायम भए। दुईवटा कारागारमा र एउटा बाल सुधार गृहमा पनि परीक्षा केन्द्र कायम गरिएको छ।
150 जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष हुने व्यवस्था गरिएको छ भने 20 विद्यार्थी बराबर एकजना निरीक्षक खटाइएको छ। यसी परीक्षा बिहान 8 शुरू भई 11 सकिनेछ। परीक्षा तालिका अनुसार पहिलो दिन चैत 7 अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। सोही दिन संस्कृत विद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ। चैत 8 अनिवार्य नेपाली विषय, चैत 10 अनिवार्य गणित र चैत 12 अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ समवेद, अथर्ववेद र नीतिशास्त्र लगायत विषयको परीक्षा हुनेछ। 13 अनिवार्य सामाजिक, 14 ऐच्छिक प्रथम र 15 ऐच्छिक द्वितीयको परीक्षा सञ्चालन हुनेछ। त्यसै गरी चैत 16 र 17 प्राविधिक धारका विषयहरूको परीक्षा रहेको छ भने 18 अनिवार्य स्वास्थ्यको परीक्षा रहेको छ। त्यस्तै परीक्षाको अन्तिम दिन चैत 19 फ्लोरिकल्चर र नर्सरी म्यानेजमेन्ट लगायतका प्राविधिक धारतर्फका विषयमा परीक्षा रहेको छ। यसोदा अधिकारी, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, काठमाडौँ।
नेपाली कंग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले यही चैत्र 10 पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आह्वान गरेको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउबाको निवास बुढा नीलकण्ठमा आज बसेको बैठकले समसामयिक राजनीतिक पार्टी सञ्चालन लगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको हो। बैठकमा राजावादीहरूको पछिल्ला गतिविधिबारे सामान्य समीक्षा भएको र अहिलेको व्यवस्था तथा संविधानको रक्षाको लागि सम्पूर्ण रूपमा क्रियाशील हुने निष्कर्ष आएको नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले बताउनुभयो। सर्वदलीय सरकार बनाउने विषयमा चलिरहेको चर्चाबारे संचारकर्मीको एक जिज्ञासामा कांग्रेसका प्रवक्ता डाक्टर महतले सर्वदलीय सरकारबारे कुनै छलफल नभएको र प्रतिपक्षमा रहेका नेकपा, माओवादी, केन्द्र लगायतका दलहरू अहिलेकै संविधानका पक्षधर रहेकाले संविधानको रक्षाका लागि एकै ठाउँमा रहेको पनि स्पष्ट पार्नुभयो।
काहीँ कतै कमी कमजोरी सरकारको छ भनेदेखि जन अपेक्षाहरू पूर्ति हुन सकेका छैनन् भने त्यो अपेक्षा पूर्ति गर्ने जिम्मेवारी पनि जननिर्वाचित सरकारकै हो। त्यस हुनाले यो जुन उपलब्धि हो त्यो उपलब्धिको रक्षा गर्ने नै कुरा हो। हामी बीचमा पनि कुनै दुविधा छैन। सर्वदलीय सरकार बनाउने विषयमा कुनै यहाँ चर्चा भएको छैन। अहिले विपक्षमा रहेका दल जस्तो माओवादी लगायतहरू पनि यो अहिलेकै संविधानको रक्षाको पक्षमा छन्। यो इस्युमा
कांग्रेस पदाधिकारी बैठकमा पार्टी नेता एवं गृहमन्त्री रमेश लेखकले राजावादीहरूले निकालेको जुलुसबारे ब्रिफिङ गर्नुभएको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन अघि वृहत समीक्षा आवश्यक रहेको बताउनु भएको छ। 27 सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा आज काठमाडौँमा आयोजित जनसांस्कृतिक राष्ट्रिय सम्मान 2081 कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिले संविधान संशोधन भन्दा पनि समीक्षाको बहस आवश्यक रहेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजा क्षेत्रमा गरेको हवाई आक्रमणमा परि 400 भन्दा बढ़ी मानिसको मृत्यु भएको छ। इजरायली लड़ाकू विमानहरूले आज गाजाका विभिन्न भागमा जनवरीमा युद्धविराम शुरू भए यताकै ठूलो हवाई आक्रमण गरेका हुन्। आक्रमणमा इजरायलले हमासका सुरक्षा अधिकारी र राजनीतिक व्यक्तिहरूलाई पनि निशाना बनाएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल जेसिसले युवा उद्यमीको हौसला बढ़ाउन तथा सम्भावना पैल्याउन यही चैत 7 18 गतेसम्म जेसीआई नेपाल बिजनेस एक्सपो 2025 आयोजना गर्ने भएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका राष्ट्रिय कार्यकारी उपाध्यक्ष गणेश सापकोटाले एक्सपोमा जेसिसका देशभर रहेका 148 शाखामा आबद्ध उद्यमीहरूको सहभागिता रहने र 250 भन्दा बढ़ी स्टल मार्फत प्रतिनिधिहरूले आफ्ना उत्पादन, औद्योगिक सम्भावना, नव प्रवर्तन तथा अन्य उद्यम प्रदर्शन गर्ने जानकारी दिनुभयो। जेसिसकी राष्ट्रिय अध्यक्ष रजनी थापाले युवालाई विदेश पलायन भन्दा स्वदेशमै व्यवस्थित ढंगले उद्यम गरे अनन्त सम्भावना छ भन्ने कुरा बुझाउनका लागि एक्सपोको आयोजना गरिएको बताउनुभयो।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
प्रधानमन्त्री कप राष्ट्रिय पुरूष एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएका खेलमा कर्णाली र बागमती प्रदेश विजय भएका छन्। बुटवलको एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा कर्णालीले कोशी प्रदेशलाई 127 रनको फराकिलो अन्तरले पराजित गरेको छ। जितका लागि कर्णालीले दिएको 219 रनको लक्ष्य पछ्याएको कोशी 35 ओभरमा सबै विकेटको क्षतिमा 91 रनमा समेटिएको थियो। प्रतियोगितामा दोस्रो जित हात पारेको कर्णालीले 5 खेलबाट 4 अंक बनाएको छ भने 6 खेल सकेको कोशीको 5 हारसँगै 2 अंक मात्र छ। यस्तै सिद्धार्थ क्रिकेट मैदानमा भएको अर्को खेलमा ईशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती र गण्डकी प्रदेशलाई 69 रनले पराजित गरेको छ। जितका लागि बागमतीले दिएको 289 रनको लक्ष्य पछ्याएको गण्डकी 44 ओभरमा सबै विकेटको क्षतिमा 219 रनमा समेटिएको थियो।
खेल समाचारको साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आगामी 24 घण्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा तथा उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।